اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، نحمده ونصلی علی رسوله الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی، رب یسر ولا تعسر وتمم بالخیر۔ گناہوں کے اثرات، اس میں سے ہم انشاءاللہ کنٹینیو کریں گے۔ ہم دیکھ رہے تھے کہ کس طرح سے گناہ ہماری زندگی میں اثر انداز ہوتے ہیں اور ہم اپنے آپ کو اللہ تعالیٰ کی ناراضگی میں لے چلتے ہیں۔ اسی کو تھوڑا سا کنٹینیو کریں گے، اور ساتھ ہی ساتھ ہم اپنا محاسبہ بھی کریں گے کہ ہم کہاں کھڑے ہیں۔ ترک گناہ کی بات ہو رہی تھی، پیچھے سے بھی ہم نے دیکھا کہ بعض دفعہ انسان بہت سارے ایسے گناہ کر لیتا ہے کہ جو اس کو مزید گناہوں پہ مائل کر دیتے ہیں۔ تو ہم بک کے اعتبار سے پیج 31 کے مڈل سے پڑھیں گے۔ ترک گناہ سے کچھ اور ہو نہ ہو، مندرجہ ذیل امور کیا کم ہے؟ مثلا اب یہ آپ لسٹ بنائیں کہ گناہ چھوڑنے سے جو نقصان، گناہ کرنے سے جو نقصان ہوتے ہیں وہ گناہ چھوڑنے سے فوائد میں بدل جاتے ہیں۔ مثلا کیسے؟ ترک گناہ سے اور کچھ نہ ہو، مندرجہ ذیل امور کیا کم ہے؟ مثلا مروت کا برقرار رہنا، عز و جاہ کا محفوظ ہونا، مال و دولت کی حفاظت، مخلوق کی محبت، معیشت میں وسعت، بدن کی راحت، دل کی قوت، نفس کی راحت، دل کی نعمت، سینے کی کشادگی، فساق و فجور، کہتے نافرمانی کو، فساق و فجور کے شرور سے امن، غم اور حزن میں کمی، نور قلب کی حفاظت، ذہنی پریشانی سے حفاظت، وہم و گمان سے بڑھ کر رزق کی آمد، نیک اعمال کی توفیق، علم کے حصول میں لوگوں میں آسانی، لوگوں میں اچھی شہرت، چہرے پر روب و دبدبہ، لوگوں کی حمایت، مدد کا حصول، دعا کی جلد قبولیت، اللہ تعالیٰ سے محبت، ملائکہ سے قربت، شیاطین انس و جن سے دوری، لوگوں کی اس کی خدمت کرنے کی خواہش و تمنا، موت سے بے خوفی بلکہ موت سے دیدار الہی کے شوق میں خوشی، دنیا کی بے ثباتی کا ادراک، یعنی کہ دنیا جو ہے وہ مستقل نہیں ہے، آخرت کے عظیم ہونے کی سمجھ بوجھ اور اس کے حصول کی حرص، نیک اعمال کی حلاوت و شیرینی کا احساس، حلاوت ایمان سے بہراوری، حاملین عرش کی دعاؤں کا مصداق، کرامن کاتبین کی خوشی، ہر وقت ان کی دعاؤں کا مستحق ہونا، ایمان، فہم و فراست و معرفت میں اضافہ، اللہ تعالیٰ کی محبت کا حصول، گناہوں سے توبہ پر خوشی۔ یہ گناہ ترک کرنے کے چند دنیاوی فوائد ہیں، آثار ہیں۔ جب انتقال ہو جائے تو ملائکہ جنت کی خوشخبری سنائیں گے اور اعلان کریں گے، اللہ خوف علیہم ولا هم یحزنون، دنیا کے قید خانے سے نجات پا کر جنت کے باغوں میں داخل ہوگا، اور قیامت کے دن لوگ سخت گرمی میں پسینے سے شرابور ہوں گے، جبکہ یہ اللہ تعالیٰ کی رحمت کے سائے تلے ہوگا، اور جب اللہ کے دربار میں حاضری ہوگی تو اللہ تعالیٰ کے اولیاء میں شامل ہوگا۔ وَذَلِكَ فَضْلُ اللَّهِ يُؤْتِيهِ مَن يَشَاءُ وَاللَّهُ ذُو الْفَضْلِ الْعَظِيمِ۔ اسی طرح امام ابن قیم رحمہ اللہ نے اس عظیم کتاب الجواب الکافی میں گناہوں کے برے آثار کو گنا ہے۔ فائدے کے لیے یہاں صرف ان کے عنوانات ذکر ہیں جن کے برے اثرات سے جسم و روح متاثر ہوتے ہیں۔ آپ یہاں جانے سے پہلے رکیے، یہ بتائیے کہ آپ نے کاؤنٹ کیے کہ گناہ چھوڑنے کے فوائد کتنے ہیں۔ مجھے تو پڑھتے ہوئے ایسے لگ رہا تھا کہ کبھی ہر بندے تک یہ پیغام پہنچ جائے جو پریشانیوں کا شکار ہے، جس کو معاشی پریشانی ہے، جس کا دل گھٹتا ہے، جو گناہوں میں ہے، جس کے دل سے نور چلا گیا، اس کو پتہ لگ جائے کہ گناہ چھوڑ کر تم یہ ساری نعمتیں پا لیتے ہو۔ یقین کیجیے، آج میں اور آپ جو ہیں اپنے گناہوں کے کرنے یا ان کے چھوڑنے کی وجہ سے۔ تو آپ نے بعد میں کرنا کیا ہے کہ اس میں جتنے بھی پوائنٹ تھے اس کو 1 2 3 لکھ کے इसकी लिस्ट बनानी है। मसलन जैसे मैं सोचने के लिए बता रही हूँ, मुरव्वत का बरकरार रहना इस पे एक लिख लीजिए, इज्जो जाह का महफूज होना दूसरा लिखें, मालो दौलत की हिर्स को तीन दें। इसी तरह ये पूरी लिस्ट तैयार करें और फिर हर एक चीज़ के ऊपर थोड़ी देर गौर करें, तदब्बुर करें, क्या वाकई ये सब कुछ मेरे लिए है। और आप देखेंगे कि पूरा एक खूबसूरत ज़िंदगी का नक्शा आपके सामने आ जाएगा। हम गुनाह छोड़कर सिर्फ जन्नत के करीब नहीं हो रहे होते, दुनिया को भी जन्नत बना रहे होते हैं, और हम में से हर एक किसी न किसी तरह से इन चीज़ों को चाहता है। तो आपने इस पैराग्राफ पे गौर व फिक्र करना है, ये आपकी होम असाइनमेंट है। एक एक चीज़ पे सोचिए, गौर कीजिए, अगर है आपके पास खुश हो कि अल्हम्दुलिल्लाह, अल्लाह मैंने फलां गुना छोड़ दिया था ना, उसकी वजह से आपने मेरे चेहरे पे चमक रख दी वहाँ, अच्छा मैंने वो गुना करना चाहा नहीं किया तो मेरे शौहर के माल में कितनी बरकत हो गई। इस तरह से सोचिए और देखिए इसमें सबसे बढ़ के दुआओं की कबूलियत। हम कितना शोर मचाते हैं, हाय दुआओं की कबूलियत, दुआओं की कबूलियत, लेकिन इसके लिए गुनाह छोड़ने पड़ते हैं। अब इसके ऑपोजिट, और ये दुनिया की थी और आखिरत में तो एक बेखौफ व ख़तर की ज़िंदगी है, अब जो हम बनाएंगे ये इमाम इब्ने कय्यम की किताब अल जवाबुल काफ़ी में गुनाहों के असर आता है, इसको लिखें। अब इसको सुनते वक्त आप साथ साथ 1 2 3 करके अपने हाथों से लिखें, ये भी एक लिस्ट है। और अल्हम्दुलिल्लाह ये बुक मैंने पढ़ाई थी और इसकी रिकॉर्डिंग भी मौजूद है, छोटा सा एक बुकलेट है गुनाहों के दुनियावी असरात, आप उससे भी फ़ायदा बाद में डिटेल से उठा सकते हैं। यहाँ सिर्फ नाम है, नंबर एक गुनाहों के बुरे असरात में, और इसमें से हर एक को आपने अपने ऊपर लेना है। इमेजिन कीजिए, ओहो मेरे गुनाह इतने बढ़ गए, ओहो मुझे इल्म का शौक़ नहीं रहा, इसकी वजह मेरे गुनाह। और आप देखेंगे कि इसको सुनने के बाद बंदे को सबसे ज़्यादा गिले शिकवे और गुस्सा और रंज अपने ऊपर आता है कि असल में मैं ही हूँ जो ये सारा कुछ करती हूँ, ये मेरे अपने कामों की बुराई है जो मुझसे ये काम लेते हैं। तो सबसे पहला गुनाहों का असर, इल्म और रिस्क से महरूमी। क्या आज लोग इल्म से महरूम हैं? सच बताइए, शौक़ है इल्म का? इल्ला माशाल्लाह, आप जैसे लोग जिनको शौक़ है, अल्लाह इस शौक़ को बढ़ाए भी और बरकरार भी रखे। दूसरी चीज़, अल्लाह ताला से दूरी। क्या अल्लाह से दूर है? ये इल्म गुनाह का असर है। और आप देखेंगे जितना आप गुनाहों में पड़ते जाएंगे, अल्लाह के लफ्ज़ की कोई मोहब्बत नहीं रहेगी, कोई डर ही नहीं रहेगा। है तो है, नाराज़ है तो ठीक है, फिर इट्स ओके फाइन, हम क्या करें फिर अब ये अंदाज़। फिर मामलात में तंगी, आज लोगों के मामले तंग है, अल्लाह हम पे अपना रहम कर दे। चेहरे पर जुल्मत, अंधेरे छाए में सब कुछ है लेकिन चेहरे पर एक अजीब सी कलवन्नस है। फिर कब्र पर अंधेरा छा जाना, कब्र पर अंधेरा छाना, बददिल और बदन की कमज़ोरी। आज आप देखिए कितनी अच्छी खुराकें हैं, कितनी सहूलतें हैं, कहीं फलां मदद, कहीं फलां डॉक्टर, कहीं फलां फलां फलां, लेकिन क्या इन सब के बाद हमारे जिस्म में ताकत है? फिर अल्लाह ताला की इताअत से महरूमी, इसको तो आप ख़ुद सोच सकते हैं, आज दुनिया में जितना अल्लाह की इताअत से बंदा भागता है उतना शायद कभी ना भागता हो। फिर उम्र में बेबरकती, उम्र है बरकत कोई नहीं है, बुराई से बुराई का जन्म लेना, दिल के इरादे की कमज़ोरी, रुजू इल्लाह में सुस्ती, दिल से गुनाहों की बुराई का मिट जाना, ज़रर में मुब्तला होना, ज़िल्लत में वाक़े होना, अक़ल में फसाद, दिल पर मुहर लगना, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की लानत का मुस्तहिक होना। आप सल्लल्लाहु अलैहि वसल्लम की दुआओं का मुस्तहिक ना होना, आप कहते हैं कि अल्लाह के नबी की हज़ारों दुआएं हैं, तो उस बंदे का हिस्सा उसमें से निकल जाता है जो गुनाहों में मुबतला है, जो गुनाहों में मुबतला है। फिर इसी तरह बरज़ख़ की मुख्तलिफ सज़ाओं में मुबतला होना, यानी कब्र का अज़ाब, रस्ते में जो चीज़ें तकलीफ़ में आती हैं। एक एक चीज़ पे गौर करें, फिर इसी तरह आप देखिए कि ज़मीन और दरिया और बहरों भर में फसाद बरपा होना, ये तो कुरान में भी आता है, हया का ख़त्म होना, गैरत का फना होना, अल्लाह ताला की अज़मत का दिल से निकलना, अल्लाह ताला की रहमत का मुस्तहिक न बनना, नेमतों का जवाल, अनजाने खौफ में मुब्तला होना, दिल का मुर्दा होना, बसीरत से बेबहरा होना। आपने लिस्ट बनाई, 20 से ज़ायद असरात हैं गुनाहों के, फिर हम कैसे किसी और को कुछ कहें। ये तो हमारी अपनी ही हाथों की काटी हुई फसल है, ये तो हमारे अपने हाथों की बोई हुई फसल है जो काटनी पड़ेगी। गुनाहगार हमेशा शैतान और नफ्स के हाथों मुकैद होता है। ये जुमला लिख लें, बल्कि इसको हाईलाइट कर लें। गुनाहगार हमेशा शैतान और नफ्स के हाथों में कैदी होता है। कैदी को आप जो मर्जी काम कहेंगे उसने करना है, तो हमारा फिर नफ्स और शैतान मिल के हमसे गुनाह के काम कराते हैं, जिसकी वजह से इज्जत और मर्तबे से गिर जाता है। अच्छे इल्काबात और नामों से महरूम होकर बुरे बुरे नामों से मासूम होना। खुलासा कलाम ये है कि दुनिया आखरत की तमाम शरूर व आफात जो बदन और कल्ब पर आ सकते हैं, वो सब गुनाहों ही की वजह से होते हैं। मज़मून की तवालत पर माजरत ख्वाह, क्या किया जाए, ये सारे अमूर हमेशा की कामयाबी की राह में सबसे बड़ी रुकावट हैं। हम कमज़ोर हैं, गुनाहों में मुब्तला हो जाते हैं, तो वाज और नसीहत से इनको धोने की ज़रूरत है। हो सकता है वाज की बरकत से इन गुनाहों से बच सकें और अल्लामुल गुयूब के दरबार में तौबा की तौफीक हो जाए। इन मवाइस में से इब्ने जौज़ी का ये कौल भी है, जिसको उन्होंने सईदुल खातिर, जो उनकी किताब है, इसमें ज़िक्र फरमाया है। बड़ा प्यारा कौल है, नोट कीजिएगा। गुनाह से बचो, गुनाह से खुद को बचाओ, क्योंकि इसका इंजाम बहुत बुरा है, खसूसन खलवतों के गुनाह। इसलिए खलवत क्या होती है? तन्हाई में, अकेले में जो गुनाह किए जाते हैं, खसूसन खलवतों के गुनाह। इसलिए कि अल्लाह ताला से मुबारजत इंसान को अल्लाह की नज़रों से गिरा देती है। इन गुनाहों के कितने बुरे असर आते हैं। मुबारजत किसको कहते हैं? आमना सामना होना या मुकाबला करना। कुरान में भी आता है, जंग के लिए निकलने के लिए तालूत जालूत के लश्करों में आया है लफ्ज़। क्या पता चला कि गुनाहों से हर सूरत खुद को बचाएं। आप देखिए, गाड़ी चलाते हुए लोग रोड पे दूसरी गाड़ियों से खुद को बचाते हैं ना। आप चलते हुए दूसरों से टकराते तो नहीं है ना। आप अपने घर को मिट्टी से साफ करते हैं। कितनी खराबियां हमारी ज़िंदगी में होती हैं, जो भी हम उनसे अपने आप को बचाते हैं तो गुनाहों से भी बचें, क्योंकि इंसान की इज्जत कम हो जाती है इससे। फिर इसी तरह शेख मुस्तफ़ा साई अपनी किताब हाकज़ा अल्लम तनिल हयात में कहते हैं, इस किताब का नाम क्या मतलब है इसका, ये है वो जो मुझे मेरी ज़िंदगी ने सिखाया, जिसको आप कह सकते हैं कि लाइफ टाइम एक्सपीरियंसेस। क्या कहते हैं? जब तुम्हारा नफ्स गुनाह का कसद करे तो इसे ख़तरे की याद दिलाओ, अगर इससे बाज ना आए तो लोगों के अखलाक याद दिलाओ, अगर इससे भी बाज ना आए तो लोगों के सामने शर्मिंदगी से इसे डराओ, अगर इसके बावजूद भी बाज ना आए तो जान लीजिए कि तू इस वक्त इंसानियत के दायरे से निकलकर हैवानियत के दायरे में आ चुका है, गोया वो इंसान नुमा जानवर बन गया है। अल्लाह ताला आपको मुझे बचाए। इसको हाईलाइट करें और इस पे आपने अपने नफ्स को टटोलना है। क्या मैं अपने नफ्स के साथ इस तरह का मामला करती हूँ? आप देखिए ना, इसको तादीब कहते हैं, ख़तरा दिखाओ, देखो गुनाह होगा, फिर लोगों के खिलाफ के लोग तो इतने अच्छे हैं, फिर लोगों के सामने शर्मिंदा हो जाओगे, और अगर इन सारी बातों के बाद फिर भी नफ्स गुनाह पे लगे तो समझ लें कि इस वक्त इंसान के अंदर हैवानियत की आते आ चुकी हैं। फिर आपका मेरा, आप देखिए, मुहासबा इसी से ही होगा। जब तक मैं और आप अपने ऊपर नज़र नहीं रखेंगे, बात नहीं बनेगी। ये बातें पढ़नी आसान है, करनी भी आसान है, लेकिन इन आयत बातों को सुनकर इस पर जमना, गौर व फिक्र करना, ये है असल में इम्तिहान आपका और मेरा। फिर इसके बाद आप देखिए कि एक मुस्तकिल टॉपिक है, वो क्या है? नया टॉपिक है, पेज 34, गुनाहों के बुरे असरात में से गुनाहों की वजह से उम्मे साबिका यानी पहली उम्मतों पर आने वाले अजाब। कुरान पाक में हम इसकी कई मिसालें पढ़ते हैं और हर कौम का वाक़या इसकी दलील है कि जब उन्होंने गुनाहों में सरकशी की, शेर हो गए गुनाहों पे, तो अल्लाह ने पकड़ लिया। ज़मीन पर इंसानियत की उम्र काफ़ी तवील है, मुख्तलिफ़ अक़वाम मुख्तलिफ़ अदवार में یکے بعد دیگرے آتے رہے اور ہر قوم کی عنایت رحمانی سے رہنمائی کے لیے انبیاء کرام آتے رہے جو ان کے خالق السماوات والارض کے سیدھے راستے کی طرف بلاتے اور رہنمائی کرتے رہے۔ نیک تینت یعنی اچھی طبیعت ان کی دعوتوں پر لبیک جب کہ ظالم و سرکش لوگ انکار کرتے رہے۔ حق اور باطل کا یہ مارکہ شروع ہوا، حق و باطل کا یہ مارکہ شروع سے چلتا رہا۔ اللہ تعالیٰ ظالمین سے دنیا ہی میں بدلہ لیتے رہے اور مختلف عذابوں میں ان کو مبتلا کرتے رہے۔ اتنی بات تو سمجھ گئے نا کہ جب بھی انبیاء کرام نے آ کر پیغام دیا تو جو اچھی طبیعت کے لوگ تھے، شریف النفس تھے، وہ تو اس چیز کے اوپر لبیک کہتے رہے جس کی دعوت نبیوں نے دی تھی، لیکن جو برے قومیں تھیں، جو برے لوگ تھے جنہوں نے اپنی عادتیں خراب کر لی تھی، وہ باقی ان چیزوں سے اپنے آپ کو پھر نہیں بچا سکے اور آخر میں پھر ان کی پکڑ ہو گئی۔ اب جو مختلف عذاب آئے تھے، دیکھیے اس کو اگر تھوڑا سا سوچ کے اپنے اوپر لے کر بولے نا پھر سمجھ آتی ہے۔ قرآن میں پڑھتے ہیں ہاں فلاں قوم پہ پتھروں کا عذاب آیا، آج آئے تو کیا ہوگا، میرے اوپر آئے تو کیا ہوگا، اس شہر میں آئے تو کیا ہوگا، خبروں کی خبریں چھپیں گی، نیوز بلٹن چھپ جائیں گے، اتنا کچھ ہوگا۔ تو ان میں سے ہر ایک کو پڑھتے ہوئے سنتے وقت ہم نے اپنے آپ کو ادھر محسوس کرنا اور اللہ تعالیٰ سے دعا کرنی ہے کہ اپنے عذابوں میں نہ پکڑ۔ کچھ قسمیں جو کہ گناہوں کی وجہ سے، اور یہاں ہر جگہ لفظ گناہ پہ غور کریں گے تو پھر بات واضح ہوگی، ورنہ تو بس کانوں سے ٹکرائے ہوئے لفظ ہیں۔ یاد رکھیے کہ آج کل بھی اس قسم کی کئی آفتیں آتی ہیں، لیکن ہم کچھ کہہ نہیں سکتے کیونکہ نبی کا کام ہوتا ہے کہ بتائے کہ کیا چیز عذاب ہے اور کیا چیز عذاب نہیں ہے۔ پہلا عذاب طوفان کا، یہ عذاب نوح علیہ السلام کی قوم پر آیا، اس کے متعلق ارشاد خداوندی ہے، کذبت قوم نوح فکذبوا عبدنا وقالوا مجنون وازدجر فدا ربہ انی مغلوب فانتصر ففتحنا ابواب السماء بماء منہمر ففجرنا الارض عیونا فالتقى الماء ولا امر قد قدر۔ سورۃ قمر آیت نمبر 9 سے 12 تک اس میں یہ بات پتہ چلی۔ تو قوم نوح کے گناہوں نے ان کو اللہ کے طوفانوں میں کا شکار کر دیا، طوفانوں کا شکار کر دیا۔ پھر دوسرا عذاب تھا سخت تند و تیز ہوا کا عذاب، جس سے نقصان کے سوا کوئی فائدہ نہ ہوا۔ اس عذاب میں ہود علیہ السلام کی قوم مبتلا ہوئی، اس کے متعلق اللہ تعالیٰ کا حکم، اللہ تعالیٰ فرماتے ہیں سورۃ زاریات میں آیت نمبر 42 ہے شاید، چیک کر لیجئے گا، وفی عاد اذ ارسلنا علیہم الریح العقیمہ ما تذر من شیء اتت علیہ الا جعلتہ کالرمیم۔ فرمایا عاد پر ہم نے ایسی بھانج ہوائیں بھیجیں جو کسی چیز کو نہیں چھوڑتی تھی جس پر سے وہ گزرتی تھی، اور اس کو کھائے ہوئے یا جلے ہوئے بھس کی طرح کر دیا۔ تو قوم کے اوپر اتنی زبردست آندھی آئی تھی۔ پھر اسی طرح بجلی کی کڑک، یہ عذاب قوم صالح پر آیا، سورۃ قمر 31 میں آتا ہے، انا ارسلنا علیہم صیحۃ واحدۃ فکانوا کہشیم المحتضر کہشیم مقتدر، بے شک ہم نے ان پر ایک چیخ کا عذاب بھیجا اور وہ سب کسی بھی باڑے کی کٹی ہوئی گھاس کی طرح ہو گئے۔ پھر اس کے بعد قوم لوط پر عذاب آیا سنگ باری کا، پتھر برسے آسمان سے، یہ عذاب حضرت لوط علیہ السلام کی قوم پر مسلط ہوا۔ اللہ تعالیٰ فرماتے ہیں، ولوط اذ قال لقومہ اتاتون الفاحشة ما سبقکم بها من احد من العالمین انکم لتاتون الرجال شہوۃ من دون النساء بل انتم قوم مسرفون۔ سورۃ اعراف آیت آپ چیک کر لیجئے گا، آیت نمبر 80 ہے غالباً، کہ جب قوم نے اس قبیح فعل کو ترک کرنے سے انکار کیا تو عذاب میں مبتلا ہوئی، جیسے کہ اللہ تعالیٰ فرماتے ہیں، فلما جاء امرنا جعلنا عالیہا سافلہا وامطرنا علیہا حجارۃ من سجیل مندود، یعنی سورۃ اعراف کی آیت 18 بھی ہے اور 80 بھی ہے۔ تو کیا پتہ چلا کہ قوم لوط پہ پتھروں کی بارش ہوئی تھی، انہوں نے کبھی فیل کیا، اللہ نے ان کے اوپر کبھی عذاب بھیجا۔ پھر اسی طرح طوفان اور ٹڈی دل، ٹڈی طوفان، ٹڈی جوں، مینڈک اور خون کا عذاب، سورت الاعراف آئی 23 میں آتا ہے کہ یہ عذاب فرعون اور اس کی قوم پر آیا تھا. اللہ تعالیٰ فرماتا ہے فَأَرْسَلْنَا عَلَيْهِمُ الطُّوفَانَ وَالْجَرَادَ وَالْقُمَّلَ وَالضَّفَادِيَ وَالدَّمَ آیاتِ مُفَصَّلَاتٍ فَاسْتَكْبَرُوا وَكَانُوا قَوْمًا مُجْرِمِينَ. پس ہم نے ان پر طوفان کا اور ٹڈی کا اور جوؤں کا اور مینڈکوں کا اور خون کا عذاب بھیجا. بڑی واضح آیتیں تھیں, پس انہوں نے تکبر کیا اور وہ مجرم قوم تھے. تو ایک قوم پر سات عذاب آئے, سوچیے ذرا اس نے پھر بھی نصیحت نہ لی تو کتنی بدبختی ہے. اسی طرح سے قسم قسم کے امراض اور وباؤں میں مبتلا کرنا. یہ عذاب صراط مستقیم سے ہر کجراخ کو دیا جاتا ہے, چنانچہ جنسی بیماریاں کفار کے اجتماعی گناہوں کا نتیجہ ہیں, اخلاقی خرابی, قتل و غارت گری, ڈاکہ چوری, شراب نوشی, دوسرے منشیات کی عادت اور دوسرے جرائم دن بدن بڑھتے جا رہے ہیں, عام بے راہ روی, لڑکے اور لڑکیوں کا بے محابہ, بے محابہ مین کسی لمٹ سے بغیر اختلاط, یعنی ملنا گھلنا ملنا, اس کا بہت بڑا سبب ہے. امریکہ سے ایک رپورٹ شائع ہوئی ہے جس میں یومیہ حساب سے جرائم کی تفصیل ہے. یہ انہی کی رپورٹ ہے, پڑھ کے سنا دیتی ہوں. امریکہ میں روزانہ 1253 افراد چرس اور ہیروئن کے جرم میں پکڑے جاتے ہیں, یعنی 1253 لوگ. 180 عورتیں اغوا ہوتی ہیں, 180 53 یعنی 53 افراد قتل ہوتے ہیں. 2618 گاڑیاں چوری ہوتی ہیں. 1282 1282 بچے بغیر نکاح کے پیدا ہوتے ہیں. 5962 5962 عقد نکاح سے منسلک ہوتے, جبکہ 2986 یعنی 2986 طلاقیں ہوتی ہے, یعنی تقریباً آدھے لوگوں کی طلاق ہو جاتی ہے. 90 بلین بوتل شراب پی جاتی ہے, اور یہ سارے فگرز ایک دن کے ہیں. 2740 بچے گھروں سے فرار, راہ فرار اختیار کرتے. 2740 نابالغ لڑکیاں زنا سے حاملہ ہوتی ہیں. 3231 عورتوں کا حمل ساکت ہوتا ہے. 68493 افراد روزانہ ناقابل علاج بیماریوں کا شکار ہوتے ہیں, بلکہ ہلاکت خیزی کا یہ خولناک سلسلہ ہے, طویل سلسلہ ہے. دوسرے ممالک بھی اس میں پیچھے نہیں, ان کی عقلوں پر پردہ پڑ گیا, شیطان کے نقش قدم پر چل نکلے, یاد الہی سے رخ پھیر چکے, جن کے بارے میں ارشاد خداوندی ہے ومن اعرض عن ذکری فإن له معیشتا ضنکا. کا قوم لوط کا کبھی حمل اور زناب مغرب و مشرقوں میں عام مجمع میں نہ صرف عام ہو گیا بلکہ ایک امر عادت بن کام بن گیا. اس سے بھی بڑھ کر انہیں قانونی حیثیت حاصل ہو گئی ہے. نبی صلی اللہ علیہ وسلم نے سچ فرمایا, آپ کا ارشاد کیا ہے, آپ نے فرمایا خمسن اذا ابتلیہم بہن واعوذ باللہ تدرکہن ولم تسخر الفاخیہ فی قوم قط حتی یولنوا بها الا فشافیہم الطاعون والاوجاع التي لم تکن مسنت فی اسلام فہم الذین مسنوا. پھر آپ نے فرمائی اذا ظہر السوء فی الارض انزل اللہ باسہ باہل الارض. دونوں کا مطلب کیا ہے کہ جب انسانیت ہدایت کے راستے سے ہٹ جاتی ہے اور تو اللہ تعالیٰ ان کے اوپر عذاب ڈال دیتا ہے, تو ان کی بیماری ہیں جہاں فحش عام ہوتا ہے, مصیبتیں اور مشکلات آ جاتی ہیں. اور اسی بات کو شاعر نے شعروں میں کہا, کہتے ہیں کہ عادت و ربی کا تب و سموت, تیرے رب کی قسم قوم عاد اور طبا تو ہم کہاں آئیں گے جائیں گے, یعنی قومیں وہ بڑی بڑی قومیں تباہ ہو گئیں تو آج ہم کہاں جائیں گے. فَلَمَّا نَصْحَبُ وَنَعُود فَالْغَافِلُونَ النَّاكِبُونَ عَنِ الْهُدَى هُمْ وَالْحِجَارَةُ لِلْحَمِيمِ وَقُود. راہ حق سے ہٹنے والے غافل اور پتھر دونوں جہنم کے ایندھن ہیں. یا غافلین عن العذاب تنبہو واللہ ان حیاتکم ستبیدہ. اے عذاب الہی سے غافل لوگوں, بیدار ہو جاؤ, اللہ کی قسم تمہاری زندگی عنقریب ختم ہونے والی ہے. پھر اسی طرح کہتے ہیں ان الذی افنى الاوائل قادر ان یخلق الباقین وهو مجید، جس ذات نے پہلوں کو فنا کیا وہ باقیوں کو بھی فنا کرنے پر قادر ہے، بس اسی کی ذات بلند و بالاتر ہے۔ اور سورۃ احزاب آیت 62 میں آتا ہے سنۃ اللہ فی الذین خلو من قبل ولن تجد لسنۃ اللہ تبدیلا، یہ اللہ کی سنت ہے جو پہلوں میں گزر گئی اور تم اللہ کی سنت میں کوئی تبدیلی نہ پاؤ گے۔ تو کیا پتہ چلا، بہت بڑے بڑے عذاب بھی آئے قوموں پہ، چھوٹے بھی آتے ہیں۔ یہاں چند چیزیں نوٹ کر لیں، گناہوں کی وجہ سے انسان کے اوپر انفرادی عذاب بھی آتے ہیں، اجتماعی عذاب بھی آتے ہیں، اور ایک انسان جب ان سے نہیں بچتا تو اللہ تعالیٰ پورے معاشرے کو اپنی لپیٹ میں لے لیتا ہے۔ اور ہمیں اللہ تعالیٰ سے اس بات کی دعا کرنی ہے کہ اے مالک تو ہمیں اپنی پکڑ سے بچا۔ اللہ کے نبی دعا کیا کرتے تھے، اللہم لا تقتل نبی غضبی کا ولا تخلک نبی عذابی کا وعافنا قبل ذلک، کہ اللہ اپنی پکڑ سے بچا، اپنے غصے سے نہ مار۔ آج انسانیت جس طرح برملا گناہ کرتی دکھتی ہے، یہ کسی سے کچھ ڈھکا چھپا نہیں ہے، بہت شعور سے دعا کریں، گناہوں سے ایسے ڈریں جیسے سانپ سے، بچھو سے، کینسر سے، اور نہ جانے کس کس چیز سے ہم ڈرتے ہیں۔ گناہ انسان کے لیے دیمک کی طرح اندر سے کھوکھلا کر دیتے ہیں شخصیت کو۔ تو اللہ تعالیٰ آپ کو مجھے توفیق دے کہ ہم اپنی اصلاح فرمائیں۔ آج اتنا کافی ہے، لیکن اس پہ ضرور غور و فکر کیجئے، ڈسکشن کیجئے، اور ساتھ ہی ساتھ یہ دعا کیجئے اللہ ہمیں، ہماری نسلوں کو، ہمارے مردوں کو، ہمارے بھائیوں کو، سب کو اپنی امان میں رکھے۔ اب ایک آخری بات دے کر آپ کو آج کا سیشن پورا کروں گی کہ ہم اپنے گناہوں کو خود پہچانیں۔ یہ کیسے ہوگا؟ اس کے لیے ایک انسان کو اللہ سے دعا مانگنی ہے کہ اللہ مجھے وہ نگاہ دے جو گناہوں کو پہچانے۔ اور علم سے تعلق، یاد رکھیے کہ کتاب ہاتھ میں ہوتی ہے نا تو بندہ بھٹکتا ہے تو پھر واپس آ جاتا ہے، اس کو توڑ دیا، اس کو چھوڑ دیا تو پھر باقی باتیں پیچھے رہ جائیں گی۔ اللہ تعالیٰ آپ کی میری مدد فرمائے۔ جزاک اللہ خیر۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک۔ انشاءاللہ اس سے اگلے سیشن میں ہم گناہوں کی کچھ قسمیں پڑھیں گے جو بہت امپورٹنٹ ہوں گی، اللہ تعالیٰ ہمارے لیے اس کو آسان کرے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔